नमस्कार, अनौपचारिक क्षेत्र सेवा केंद्र इनसेक प्रादेशिक को साप्ताहिक प्रस्तुति मानव अधिकार शिक्षा रेडियो कार्यक्रम में यहाँलाई स्वागत छ। म रिंकू मिश्र गायत्री। यो कार्यक्रम हरेक आइतबार बिहान 7:15 में मिथिलांचल FM 105 MHz बाट प्रसारण हुन्छ। तपाईं यो कार्यक्रम www.insec.org.np र www.inseconline.org मा लगन गरी चाहेको जुनसुकै बेला पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम हामीले अन्तर्राष्ट्रिय शान्ति दिवसको विषयमा केन्द्रित गरेका छौं। आजको कार्यक्रम हामी प्रस्तुत गर्छौ 10 वर्षे सशस्त्र द्वन्द पछिको शान्ति प्रक्रिया र देशमा शान्ति स्थापनाका सन्दर्भमा सरकारवालाहरू के भन्छन्। नेपाल सरकार र तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीले विस्तृत शान्ति सम्झौतामा गरेको प्रतिबद्धता र कार्यान्वयनको अवस्था र शान्ति प्रक्रियालाई सार्थकतामा पुर्याउन के गर्नुपर्छ। इन्सेक का संस्थापक अध्यक्ष, राष्ट्रिय मानवाधिकार आयोग का पूर्व सदस्य तथा राष्ट्रपति का निवर्तमान राजनीतिक एवं मानवाधिकार विज्ञ सुशील प्याकुरेल सँग गरिएको कुराकानी।
उनीहरूले जुन भोगाई भोगिरहेछन् त्यसलाई कसरी सजिलो बनाउने, ती धेरै कुराहरू र जघन्य अपराध गर्नेहरूलाई कानून बमोजिम कसरी त्यसको सम्बोधन गर्ने, यी कुराहरूमा भने
साथमा मानवाधिकार समाचारलाई पनि समावेश गरेका छौं। अब हामी प्रस्तुत गर्दछौ मानवाधिकार समाचार। अन्तर्राष्ट्रिय शान्ति दिवसको सन्दर्भमा इन्सेक, ओरेक, युथ एडभोकेसी नेपाल, एमनेस्टी इन्टरनेशनल, काया पलट र एडभोकेसी फोरम लगायतका संस्थाहरूले संयुक्त रूपमा 2077 असोज 5 गते भर्चुअल मार्फत छलफल र 7:06 बजे जनकपुर धाम स्थित जानकी मन्दिर परिसरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा प्रदेश सभाका सदस्य डाक्टर रीना यादवले शान्तिलाई कायम राख्न मौलिक हकको सही अर्थमा कार्यान्वयन तथा युवालाई रोजगार सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो।
संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा रहँदा तिनले खोक्दा वा हाँस्यौं गर्दा उत्पन्न भएको श्वास प्रश्वास जन्य सूक्ष्म थोपाहरूबाट भाइरसबाट संक्रमित सतह र वस्तुहरू छुँदा कुनै पनि स्थान तथा सतहमा कयौं घण्टासम्म COVID-19 भाइरस जीवित रहन सक्छ, तर सामान्य कीटाणुनाशकको प्रयोगबाट यसलाई मार्न सकिन्छ।
कोरोना भाइरसका लक्षणहरू के हुन्?
ज्वरो आउनु, खोकी लाग्नु, स्याहस्या हुनु, जटिल अवस्थामा यसको संक्रमणले निमोनिया हुनुका साथै सास फेर्न कठिनाई समेत हुने गर्दछ। अत्यन्तै संक्रमण भएको अवस्थामा बिरामीको मृत्यु समेत हुन सक्दछ।
संक्रमणको जोखिमबाट जोगिन के गर्नुपर्छ?
नियमित रूपमा साबुन लगाएर हात धुनुहोस् वा अल्कोहलमा आधारित जीवाणुनाशक पदार्थको प्रयोग गर्नुहोस्। खोक्दा वा हाँस्यौं गर्दा कुहिनु वा कागजी रुमालले नाक र मुख छोप्नुहोस् र प्रयोग पश्चात तत्कालै त्यसलाई बन्द फोहोरदानीमा फाल्नुहोस्। रुगा, खोकी वा फ्लूका लक्षण देखिएका व्यक्तिबाट टाढै बस्नुहोस्। आफू वा आफ्ना बालबालिकामा ज्वरो, खोकी वा सास फेर्न कठिनाई भएमा तुरुन्तै स्वास्थ्य सेवा लिइहाल्नुहोस्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
अब हामी प्रस्तुत गर्दैछौ अन्तर्राष्ट्रिय शान्ति दिवसको सन्दर्भमा तयार पारिएको रेडियो सामग्री। हरेक वर्ष सेप्टेम्बर 21 तारिकका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। सन् 1981 संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरे अनुरूप सन् 1982 यो दिवस मनाउन शुरू गरिएको हो। सन् 2001 सेप्टेम्बरको तेस्रो मंगलबार मनाइदै आएको यो दिवस 2002 सेप्टेम्बर 21 मनाउन थालिएको छ। नेपालमा यो दिवस 2065 सालदेखि मनाउन शुरू गरिएको हो। देशमा 10 वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै 2063 मनसिर 5 भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ। कुनै पनि देशको विकासको मूल आधार शान्ति हो। विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो। शान्तिको अधिकार भनेको युद्ध विरूद्धको अधिकार हो। युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो। दोस्रो विश्वयुद्ध पश्चात 1945 जारी संयुक्त राष्ट्रसंघको वडापत्रको प्रमुख उद्देश्य नै युद्ध रोकी शान्ति स्थापना गर्नु भन्ने छ। मानवाधिकारको विश्वव्यापी घोषणा पत्र 1948 प्रस्तावनामा नै अधिकारहरूको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको भनी शान्तिलाई जोड़ दिइएको छ। सबै मानवाधिकारहरू शान्तिपूर्ण अवस्थामा मात्र उपभोग गर्न पाउने हुँदा शान्तिको अधिकार अरू अधिकारको तुलनामा बढ़ी महत्वपूर्ण हुन्छ। संयुक्त राष्ट्रसंघले बेला बेलामा शान्ति र अरू विषयगत अधिकारलाई सँगै जोडेर घोषणा पत्रहरू जारी गर्दै आएको छ। नेपाल जस्तो सशस्त्र द्वन्द भइसकेको देशमा पुनः द्वन्द नहोस् र शान्ति नखलबलियोस् भन्नका लागि पनि शान्तिको बहस बढ़ी औचित्यपूर्ण हुन्छ। नेपालको सशस्त्र द्वन्दको कारण प्रकृति र प्रभावहरू तथा यसको समाधानका लागि अप्नाइएका उपाय मौलिक प्रकृतिको रहेकाले द्वन्द पछिको शान्ति स्थापनामा नेपालको शान्ति प्रक्रिया विश्वका लागि चासो चर्चा अनुसन्धान अध्ययनको विषय बन्नुका साथै अनुकरणीय पनि छ। तर यति हुँदाहुँदै पनि नेपालमा इन्सेकको तथ्याङ्क अनुसार सशस्त्र द्वन्दको क्रममा 13,248 जना नागरिकको हत्या भएको छ भने 931 जना बेपत्ता भएका छन् तथा 780 जना अपाङ्गता भएका छन्। अहिले पनि न त शान्ति विरूद्धको अपराधका आरोपीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन र पीड़ितलाई परिपूरण दिन सकिएको छ न हिंसा हुनुका कारणहरूको सम्बोधनतिर कसैको ध्यान जान सकेको छ। 10 वर्षे सशस्त्र द्वन्द पछिको शान्ति प्रक्रिया र देशमा शान्ति स्थापनाका सन्दर्भमा सरकारवालाहरू के भन्छन्? अब सुनौ द्वन्द पीड़ित साझा चौतारीका केन्द्रीय सचिव तथा प्रदेश दुई संयोजक उदय शाह, एडभोकेसी फोरम प्रदेश दुई संयोजक राजकुमार महासेठ र द्वन्द पीड़ित इन्दिरा झालाई।
राज्यले सरकारको तर्फबाट सेना समायोजन गर्यो, संविधान लेखन कार्य गर्यो, धेरै कार्यान्वयन हुने पक्षमा पनि छन्। तर सबभन्दा महत्वपूर्ण पक्ष भनेको संक्रमणकालीन न्याय हो, जसमा संक्रमणकालीन न्यायमा जुन 10 वर्ष सशस्त्र द्वन्दका क्रममा बेपत्ता पार्ने कार्य, त्यस्तै गैर न्यायिक हत्या, यातना दिने, जबरजस्ती कर्मी वा अन्य यौन जन्य हिंसा गर्ने जुन अपराध दुई थरीबाट भयो, द्वै पक्षबाट राज्य पक्षबाट, यसमा संवेदनशील जुन हिसाबले राज्य हुनुपर्ने हो त्यो चाहिँ सुकेको प्रस्तुत देखिन्छ। र अझ यसमा भन्नु पर्दाखेरि तपाईँको सरकार नै संक्रमणकालीन न्याय लम्ब्याउन चाहन्छ र पीड़ितलाई झन पीड़ामा तिल्साइराख्ने नियत र बदनियत देख्न सकिन्छ। यसमा सबभन्दा पहिला त म के भन्छु राज्यलाई या सरकारका सम्बन्धित पक्षलाई के आग्रह गर्न चाहन्छु भने सरकारवाला पक्षलाई नसमेटिकन सरकारवाला पक्षसँग या पीड़ित परिवारसँग सहकार्य नगरिकन कुनै पनि कार्य एक त पीड़ितलाई मान्ने हुँदैन। सरकार र पीड़ित मैत्री चाहिँ व्यवहार सर्वप्रथम हुनु पर्यो। जस्तै हालमा तपाईँको दुईटा आयोग गठन गरिएको छ, सत्य निरूपण आयोग जसलाई हामी टिआरसी भन्छौँ र एउटा सिआइइडिपी बेपत्ता छानबिन आयोग गठन गरिएको छ। त्यो हामी प्रष्ट के देख्न सकिन्छ भने दलीय स्वार्थमा गठन गरिएका ती आयोगहरू हुन् या सिधा शब्दमा आम सर्वसाधारणलाई बुझ्ने शब्दमा भन्दाखेरि राजनीतिक दलका गोजीबाट नियुक्त गरिएका ती पात्रहरू हुन्। त्यसैले त्यो समाधान खोज्नका निमित्त सर्वप्रथम त ती सम्बन्धित जसले सम्बन्धित विज्ञता हासिल गरेका छन् त्यस्ता निष्पक्ष व्यक्तित्वहरूको त्यहाँ चाहिँ नियुक्ति हुनुपर्दछ। र अधिकारको सवालमा पनि साधन स्रोतका सवालमा पनि सम्पन्न गरिनु पर्दछ।
नेपाल सरकार र तत्कालीन माओवादी पार्टीको बिचमा भएको विस्तृत शान्ति सम्झौताको लगभग 14 वर्ष पुग्नै लागेको अवस्था चाहिँ छ। त्यो अवस्थासम्म पनि पीडितहरूले चाहेको न्याय, परिपूरण र अन्य व्यवस्था चाहिँ राज्यबाट भइसकेको अवस्था चाहिँ छैन र यी व्यवस्थाहरूको अनुभूति यी मागहरूको अनुभूति राज्यले जबसम्म दिँदैन तबसम्म देशमा दिगो शान्ति स्थापना हुने भन्ने कुरोको अनुमान गर्न गाह्रो चाहिँ हुन्छ र यसलाई शान्ति प्रक्रियामा मुलुक गइसकेपछि वास्तवमा समाजमा शान्ति स्थापनाको लागि तिनवटा चारवटा कुराहरूमा राज्य चाहिँ गम्भीर चाहिँ हुनुपर्छ। जस्तो एउटा चाहिँ बेपत्ता पारिएको व्यक्तिहरूको स्थिति चाहिँ राज्यले सार्वजनिक गर्नुपर्छ, जुन विस्तृत शान्ति सम्झौताको पनि एउटा बुँदा चाहिँ थियो। अर्को कुरो, अर्को तथ्य भनेको हामीले न्याय पनि धेरै भिक्टिमहरूले चाहेको अवस्था चाहिँ छ, न्याय कानुनी न्याय चाहेको व्यक्तिहरूलाई पनि कानुनी रूपमा न्यायको अनुभूति हुने किसिमको काम र कारवाहीको सुनिश्चितता चाहिँ गर्नुपर्दछ। र तेस्रो कुरो भनेको पीडित वा पीडित परिवारलाई जीवनयापनको लागि, किनभने अधिकांश गरिब समुदायका व्यक्तिहरूको त्यो घटनामा चाहिँ मृत्यु र पीडित भएको अवस्था चाहिँ देखिएको अवस्था चाहिँ छ, ती व्यक्ति वा परिवारको जीविका सञ्चालनको लागि उचित र उपयुक्त व्यवस्थाको सुनिश्चितता चाहिँ राज्यले चाहिँ गर्नुपर्दछ। त्यो गरेको अवस्थामा चाहिँ नेपालमा चाहिँ पुनः युद्धको अवस्था चाहिँ हामी आउन दिँदैनौँ र त्यसमा शान्ति कायम हुने चाहिँ प्रबल सम्भावना चाहिँ देखिएको अवस्था चाहिँ छ।
हमरा सबके न्याय पाबैके लेल तऽ सबसे पहिले एक नम्बर है पहचान पत्रकारी, ओकर बाद विवाह अवस्थामे हमरा सबके की सब जेना चाहिए बहुत लेकिन ओतए तऽ नहि कहबै तऽ शहीद घोषणा नहि भेल छै, शहीद घोषणा होबऽके चाही हम कहबे केलहुँ जे कि पहचान पत्र शहीद घोषणा हमरा सबके जेना कि शहीद घोषणा कऽ देबै तऽ हमरा सबके पहिले नीक हैत। अखन तक शहीद घोषणा नहि केलियै यऽ तऽ कहि दिए सरकारके कहऽ पड़तै जे की घोषणा कऽ देबऽके लेल होइ गेलै हमरा सबके जे फेरो जेना विवाह छै अखन की हमसब हमरा सबके सहयोगके लेल जेकरा कुटुम्बाती छै तकरा कुटुम्बाती छै ज्यादा चाही।
विस्तृत शान्तिपछि नेपाल सरकार र तत्कालीन द्वन्द्वरत पक्षले विस्तृत शान्ति सम्झौतामा गरेको प्रतिबद्धता र कार्यान्वयनको अवस्था र शान्ति प्रक्रियालाई सार्थकतामा पुर्याउन के गर्नुपर्छ? एनसेकका संस्थापक अध्यक्ष, राष्ट्रिय मानवाधिकार आयोगका पूर्व सदस्य तथा राष्ट्रपतिका निवर्तमान राजनैतिक एवं मानवाधिकार विज्ञ सुशील प्याकुरेलसँग एनसेक प्रदेश दुई संयोजक राजु पासवानले कुराकानी गर्नु भएको छ। अब हामी प्रस्तुत गर्दैछौ प्याकुरेलसँग गरिएको कुराकानी।
विस्तृत शान्ति सम्झौता मंसिर पाँच गते जुन तपाईँले भन्नुभयो, यो चाहिँ नेकपा माओवादीहरूद्वारा सुरु गरिएको जुन सशस्त्र सङ्घर्ष थियो त्यसलाई, त्यसको समाप्ति र देशमा शान्ति ल्याउने एउटा नेपालमा लोकतान्त्रिक शान्ति भन्छु मैले यसलाई, त्यसको लागि गरिएको सम्झौता थियो र त्यसको मुख्य त्यसका दुई तिनवटा पाटाहरू छन्। एउटा त देशमा संविधान सभाले संविधान बनाउने, त्यो सम्पन्न भइसकेको छ। दोस्रो माओवादीका सेनाहरूको एउटा शान्तिपूर्ण समायोजन गर्ने, केही नेपाली सेनामा वा अरू उहाँहरूको लागि त्यहाँ पुरस्कारमा ऊ काम गर्ने भन्ने कुरो, त्यो पनि सम्पन्न भइसकेको छ। यद्यपि त्यसमा केही कुराहरू बाँकी छन्, जस्तो बाघ सेनाको इस्यु हामीले धेरै चर्चा गर्ने गरेका छैनौँ, त्यो अलिकति बाँकी छ। त्योभन्दा पनि अहिलेको लागि समस्या भनेको के हो भने, जुन बाँकी ठुलो कुरो के हो भने, जुन युद्धबाट पीडित भएकाहरू जो भिक्टिमहरू हुन्, जो द्वन्द्व पीडित हुनु, उनीहरूको लागि न्याय किन हामी भन्दैछौँ, त्यो चाहिँ हुन सकेको छैन। त्यो न्याय भनेको कसैलाई सजाय दिने मात्रै होइन, उनीहरू परिपूर्णका कुराहरू छन् र त्यसपछि उनीहरूले जुन भोगाई भोगिरहेका छन् त्यसलाई कसरी सजिलो बनाउने, यी धेरै कुराहरू र जघन्य अपराध गर्नेहरूलाई कानुन बमोजिम कसरी त्यसको सम्बोधन गर्ने, यी कुराहरूमा भने काम अगाडि बढ्न सकेको छैन। यद्यपि विशेष शान्ति सम्झौतामा भनिएका दुईवटा संयन्त्र, जुन सत्यनिर्भर निर्णय पाए र बेपत्ता खोज्ने र त्यो पत्तो लगाउने आयोग चाहिँ दुईवटा बनेका छन्, तर ती आयोग बने पनि तिनीहरूले काम गर्न सकेका छन्। किनभने त्यो दुईटै आयोगले के गर्ने भन्ने कुरा स्पष्ट कानुन बन्न सकेको छैन र यसको कारण चाहिँ मलाई के लाग्छ भने, यो सन्दर्भकालीन न्यायको कुराहरूलाई हामीले राम्रोसित आत्मसात गर्न सकिसकेका छैनौँ। एकातिर खालि यसलाई चाहिँ नि दोषीलाई सजाय दिनेमा मात्रै हेरिरहेका छौँ भने अर्कोतिर होइन, अब त्यस परिवर्तन भइसक्यो, परिवर्तनको लागि त्यो द्वन्द भएको थियो, त्यसैले यसमा अब केही पनि गर्नु पर्दैन भन्ने यो दुईटा मनसायले यो कामहरू अगाडि बढाइसकेको छैन। यद्यपि दुईटै कुरा हो, फेरि कुरो के हो भने शान्तिको लागि हिजो जे भएको थियो सबैलाई सजाय दिने भन्ने कुरा पनि होइन, किनभने हिजोको द्वन्द्वले आजको परिवर्तनलाई सघाउ गरेको छ भन्ने हो भने द्वन्द्वलाई हामीले विभाजित गरेर हेर्नुपर्छ। त्यो द्वन्द्वमा भएका अपराधहरूलाई हामीले छुट्याउनु पर्छ, त्यो द्वन्द्वमा भएका आन्दोलनहरू होला, त्यो द्वन्द्वको बेलामा भएका अरू परिवर्तनका मागहरू होला, उनीहरूलाई भिन्दै छुट्याउनु पर्छ र त्यसले ल्याएको परिणामहरूप्रति पनि हामीले हेर्नुपर्छ। त्यो दुईटालाई हेर्ने सही दृष्टिकोण नभएको हुनाले हामी यहाँ पुगेका छौँ र अहिलेसम्म यो 14 वर्षदेखि यो कुरा अगाडि बढ्न सकेका छैन। तर एउटा चाहिँ जुन त्यो द्वन्द्वबाट पीडित भएका छन् मान्छे हराएका छन्, हराएका कहाँ गयो, उसको जीवन के भयो, ऊ मारियो कि बाँचेको छ, मारिएको छ भने कसले मार्यो, यो कुरो सत्य जान्ने अधिकार चाहिँ पहिलो अधिकार हो जुनसुकै द्वन्द्वका द्वन्द्व पीडितहरूको। तिनीहरू काम हुन सकेका छैन, सत्य जान्ने कति मान्छे मारियो भन्ने पनि अहिलेसम्म थाहा छैन, होइन कसैले 17,000 भन्लान् कसैले 10,000 भन्लान्, त्यसको यकिन कुरो थाहा भएको छैन। अर्को कुरो हराएका मान्छेहरूको बारेमा पनि थाहा भएको छैन र यो यो कुराहरू जबसम्म मान्छेलाई त्यो कुरो थाहा दिँदैन र कसैले पनि सजाय पायो भने त किन पायो भन्ने कुरोहरू, यी कुराहरूको बारेमा सत्य तथ्य जानकारी पाउने चाहिँ जनताको अधिकार हो। त्यो अधिकारलाई सबभन्दा पहिले स्थापित गरेर यसलाई क्रमशः अगाडि बढाउनु पर्नेमा यो कुरो भइहालेको छैन र यसमा मलाई लाग्छ नेपालको एउटा बडो विशिष्ट परिस्थितिको शान्ति प्रक्रिया शान्ति स्थापना हो, किनभने यहाँ जो जो युद्धमा युद्धरत थिए तिनीहरूकै बिचको बिचमा सम्झौता भएर तिनीहरू नै अहिले शासन भएको छन्। युद्ध गर्नेहरू अथवा युद्धका पक्ष विपक्ष दुईटै एकै ठाउँमा आएर दुईटै एउटै शासन प्रणालीमा अहिले शासन गर्दैछन्। त्यसले गर्दाखेरि युद्ध गर्नेहरूले मात्रै आफ्नो मात्रै भलो हेरेको जस्तो देखिन्छ र त्यो हो पनि। अब त्यसलाई अगाडि बढाउन त हामीहरू सबैले मानव अधिकार कर्मीहरूले यो 14 वर्ष भयो भन्ने मात्रै भन्नुभन्दा पनि 14 वर्षसम्म हुन सकेन, यो किन हुन सकेन, यसका विशिष्ट कुराहरू के छन् र यसलाई हुनको लागि यसलाई टुङ्ग्याउनको लागि हामीले के गर्नु पर्थ्यो, के कमी हो भनेर अहिले चाहिँ मूल्याङ्कन गरेर यदि हामी अगाडि बढ्न सक्यौँ र त्यही कुराले हामीले सरकारलाई दलहरूलाई दबाब दिन सक्यौँ, सम्झाउन सक्यौँ र यसमा मानव अधिकार आयोग जस्तो एउटा संवैधानिक निकाय पनि अगाडि बढ्न सक्यो, मानव अधिकार संस्थाहरूले पनि यसलाई यो पक्ष वा उपक्ष नभनिकन यसमा भएका कमी कमजोरी के हुन् र अब कसरी अगाडि बढ्नुपर्छ भन्ने एउटा मूल्याङ्कन चाहिँ नि हो आवश्यक छ भन्ने मलाई लागेको।
जस्तो अब त्यतिखेरको अब द्वन्द्वरत पक्ष नै अहिले सरकारमा छन्, सरकारमा रहेको अवस्थामा अब पीडितहरूले अहिले पनि न्याय नपाएको गुनासाहरू होइन त्यो जगाएरै छ, त्यो फोरमहरूमा पनि त्यो कुराहरू उठिरहेको छ। यहाँको विचारमा चाहिँ जस्तै अब द्वन्द्व पीडित भएकाहरूको न्यायको लागि चाहिँ केही छ त्यस्तो उत्तम विकल्पहरू यसरी भन्न सक्दाखेरि?
मैले फेरि भने न्यायको पनि परिभाषा हामीले बुझ्नु पर्यो कि हामीले न्यायलाई एउटा सीमित घेराभित्र राखिरहेको छौँ, तर न्यायलाई विस्तृत रूपमा हेर्नु पर्यो। जस्तो भन्नुहोस् पहिलो कुरो त के हो भने न्यायको लागि पहिले त के भयो भने सत्य पहिले बताउनु पर्यो, होइन हामी सत्य बताउनै यहाँ चाहिँ डराइराखेका छन्। किन डराएका छन् भने सत्य उजागर गरेपछि त भोलि हामीले हामी पो सजायका भानी हौ कि भन्ने सबैलाई परेको छ। भन्दै मैले भन्न खोजेको थिएँ द्वन्द्वका पक्षरतहरूलाई त्यस्तो होइन, कुरो के हो भने विभिन्न अपराधहरूले मात्रै त्यो पनि त्यो विशिष्ट परिस्थितिलाई कसरी सम्बोधन गर्ने भन्ने अनुसारले त्यो त्यसको सम्बोधन गरिन्छ। न्याय भन्नाले जस्तो तपाईँ भन्नुहोस् जनकपुरकै कुरा म भन्छु, जनकपुरमा त्यो चाहिँ नि 5 जना जो बेपत्ता पारियो, होइन त्यो 5 जना बेपत्ता पारिएका व्यक्तिहरूलाई खोज्नको लागि युवाहरूलाई खोज्नको लागि कत्रो वर्ष लाग्यो, तर त्यो सत्य भनेको के हो भने तिनीहरूलाई किन समातेको थियो, कहिले समातेको थियो, कसले लगेर त्यो पुर्यो भन्ने चाहिँ थाहा छ, होइन हत्या गरेको नि थाहा छ, तर कसले गरेको त्यो किन गरेको हो, कुन परिस्थितिमा गरेको हो, त्यो कुरो त उसका बाबुआमाले दाजुहरूले भाइहरूले दिदी बहिनीहरूले थाहा पाउनु पर्यो नि एउटा कुरो थियो। अर्को कुरो त्यति भइसकेपछि अब मान्छे त फर्केर आउँदैन, ती परिवारलाई जसलाई यत्रो दिन उत्पीडनमा राख्यो उनीहरूलाई सन्तुष्टि कसरी दिने अथवा समाजले उनलाई कसरी हेर्ने, राज्यले उनलाई जाने कसरी हेर्ने, यी कुराहरू हुन्छ। अर्को कुरो ती निर्दोष व्यक्तिहरू यदि उनीहरू लाई मारियो हत्या गरिनु नराम्रो थियो भने उनीहरूलाई अब समाज चाहिँ कसरी सम्मानित गर्छ होइन त्यो कुरो हेर्नु पर्छ। यसैले यस्ता धेरै कुराहरू छन् कम्पोनेन्टहरू छन्। हामीले के भन्छौँ भने कसले हत्या गर्यो त्यसलाई ल्याएर चाहिँ सजाय दिउँ मात्रै भनेर हुँदैन, तर पीडितले चाहिँ के पाउने त ल अपराधीलाई चाहिँ एउटा सजाय भन्छ, तर पीडितले चाहिँ के पाउने भनेको समाजले के पाउने त्यो पैसा मात्रै होइन त्यो सम्मान हो, त्यो अहिलेको परिवर्तनमा उनीहरूको सहभागी हो होइन, उनीहरू मरेको हुनाले परिवर्तन आयो त्यसैलाई राज्यले उनलाई सम्मान गर्न सक्नु पर्यो। यी कुराहरूका यी कम्पोनेन्टहरू चाहिँ हामीहरूले वास्ता गरेका छैनौँ जस्तो लाग्छ मलाई। त्यसैले मैले अलिक नै भने कि शान्तिलाई वा चाहिँ न्यायलाई हामीले एउटा सीमित दायराभित्र हेर्ने गरेका छौँ, त्यो त्योबाट चाहिँ नि अब अलि माथि उठेर हामीहरूले मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ।
हस् धन्यवाद।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। मानवाधिकार शिक्षा कार्यक्रमका बारेमा राय सल्लाह सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानवाधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश दुई कार्यालय पिरियामा स्थान जनकपुर धाम। हामीलाई jonakpur@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न सक्नुहुन्छ। कार्यक्रमबाट प्राविधिक मित्र रमेशलाई धन्यवाद दिँदै कार्यक्रम उत्पादन टीमका साथ म रिंकु मिश्र गायत्रीलाई बिदा दिनुहोस्। नमस्कार।